यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागमा हिमपात हुँदा जनजीवन प्रभावित। आजदेखि देशभरको मौसम सफा हुने। युवा जनशक्ति पलायन रोक्न सम्बद्ध सबै गम्भीर बन्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान आजदेखि। इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि शुरू हुँदै। र युक्रेनलाई रूसको सेना विरूद्धको लड़ाईमा वाशिङटनको सहयोगको खाँचो रहेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। वर्षासँगैको हिमपातपछि सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। बाजुराको ऐतिहासिक पर्यटकीय स्थल पोरखेगढ़ी लगायत बाजुराका उच्च लेकाली भेगमा यो वर्ष पाँचौं पटक हिमपात भएको हो। बिहिबार दिउँसोबाट शुरू भएको वर्षासँगैको हिमपातले बाजुराका उच्च लेकाली भेग स्थित हिमालहरू सेताम्य बनेका छन्। हिउँ परेर स्थानीयको जनजीवन प्रभावित भए पनि हिउँदे खेतीबाली राम्रो हुने भन्दै किसानहरू भने खुशी भएका त्यहाँबाट हाम्रा संवाददाताहरूले जनाएका छन्। यस्तै लगातारको वर्षा र हिमपातपछि नाग्म गमगढ़ी सड़क अवरूद्ध भएको छ। मुगुलाई कर्णाली राजमार्गमा जोड्ने र रारा जाने पर्यटकीय मार्ग हिमपातपछि अवरूद्ध भएको हो। यस्तै गोर्खा जिल्लाको चुमनुब्री गाउँपालिका वड़ा नम्बर एक स्थित सामदो क्षेत्रमा विगत तीन दिनदेखि परेको हिमपात अझै रोकिएको छैन। सामदो हुँदै लार्के पास र चीनको रुइला नाका पुग्न सकिन्छ। लार्के पास घुम्न पुगेका पर्यटकहरू सामदोमा रोकिएका छन्। हिजो साँझ हावाहुरी सहित परेको चट्याङ लागेर मकवानपुरको मनहरी छ रूपाचुरीमा तीनजना घाइते भएका छन्। चट्याङ लाग्दा रूपाचुरीका मंगल मुक्तान, उनका छोरा कलसान मुक्तान र कालीमान बल घाइते भएका र उनीहरूको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यस्तै सिन्धुलीको हरिहरपुर गढ़ी गाउँपालिका एक बसेरीमा हिजो साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन्। हरिहरपुर गढ़ी गाउँपालिका एकका 52 वर्षीय सुकुमाया मुक्तान, 65 वर्षीय महन्त रूम्बा र 26 वर्षीय फूलमाया रूम्बा घाइते हुनुभएको हो। घाइते मध्ये सुकुमायाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द राज काफले जानकारी दिनुभयो। केही दिनदेखि देशका विभिन्न भागमा भएको वर्षा आजदेखि रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आजदेखि देशभर मौसम सफा भई घाम लाग्ने विभागका मौसमविद शान्ति कडेलले जानकारी दिनुभयो। वहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भइरहेको वर्षा अहिले पनि कोशी प्रदेशका केही स्थानमा जारी रहेको जनाइएको छ। आज कतै पानी पर्ने प्रणाली विकास हुने अवस्था नदेखिएको विभागले जनाएको छ। प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान आजदेखि सञ्चालन गरिँदैछ। हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाई भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले मन्त्रालयको नियमित जानकारीमा मनाङ, मुस्ताङ र हुम्लामा आज र डोल्पामा फागुन 22 गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो। स्वास्थ्य मन्त्रालयले गत माघ 22 फागुन 6 गतेसम्म सञ्चालन गरेको यो अभियानमा कुल लक्ष्यको 92% एचपीभी खोप लगाइसकेका छनृ संखुवा सभामा निर्माणाधीन 900 मेगावाट अरूण तेस्रो जलविद्युत आयोजना प्रवेश मार्गको छूट मुआवजा वितरण रोकिएको छ। निर्माण कम्पनी सतलज जलविद्युत निगम एसएपीडीसीले छूट मुआवजा बापतको सबै रकम नपठाएपछि वितरण कार्य रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसअघि सर्वोच्च अदालतले यही पुस 17 गते छ्याङकुटी दिदिङ सड़क 24.5 किलोमिटर अन्तर्गत 454 रोपनी जग्गाको छूट मुआवजा वितरण गर्न आदेश दिएको थियो। एसएपीडीसीले 53 करोड़ तिर्नुपर्नेमा 25 करोड़ मात्र उपलब्ध गराएकाले हाललाई मुआवजा वितरण कार्य रोकिएको प्रमुख जिल्लाधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो। उपलब्ध 25 करोड़ भने 60 परिवारलाई भुक्तानी गरिसकिएको उहाँले बताउनुभयो। हुम्लाका 5 गाउँपालिका गत माघ दोस्रो सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेका छन्। सिमकोट, सर्केगाड, चंखेली, अदानचुली र ताजाकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बनेका हुन्। सरकारले नियुक्त गरेका नयाँ प्रमुख प्रशासकीय अधिकृत हालसम्म गाउँपालिकामा पुगेका छैनन्। स्थानीय तहमा नयाँ कार्यकारी नजादा कामकाज ठप्प भएको छ। यी गाउँपालिकाले हिउँदे गाउँसभा पनि गर्न सकेका छैनन्। अदानचुली गाउँपालिकाले गत माघ 27 गते हिउँदे गाउँसभा गर्ने निर्णय गरे पनि नयाँ प्रशासकीय अधिकृत नआउँदा समस्या भएको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनुभयो। गाउँपालिकाद्वारा विनियोजित र संघ तथा प्रदेश सरकारद्वारा विनियोजित योजना ठेक्का प्रक्रियाद्वारा सञ्चालन गर्ने योजना भए पनि ती सबै योजना अलपत्र परेका उहाँले बताउनुभयो। नागरिकका दैनिक सिफारिशका काम समेत प्रभावित भएका छन्। काठमाण्डू महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने 5,000 देखि 15,000 रूपियाँसम्म जरिवाना गराउने भएको छ। काठमाण्डू महानगरपालिका वातावरण विभागका अनुसार महानगर क्षेत्रका घर कम्पाउण्ड तथा परिसरको फोहोर मैला सड़क फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने राख्ने वा थुपार्ने जस्ता कार्य गरेमा 5,000 देखि 15,000 रूपियाँसम्म जरिवाना गर्ने भएको हो। यसैबीच काठमाण्डू महानगरले फोहोर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउनका लागि 32 वटै ओडामा 6 वटा क्षेत्र निर्धारण गरी काम गर्ने विभागले जनाएको छ। हाल काठमाण्डु उपत्यकाको 18 स्थानीय तहबाट दैनिक 1,600 मेट्रिक टन फोहोर निस्कने गर्छ भने बञ्चरे डाँडामा व्यवस्थापन गरिँदै आएको छ। इलामका सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य भएका छन्। नेपालतर्फ विद्यालय नहुँदा पूर्वी पहाड़ी जिल्ला सीमा क्षेत्रका बासिन्दा महँगो शुल्कमा बालबालिकालाई पढ़ाउन बाध्य भएका सो क्षेत्रका अभिभावकहरूले बताएका छन्। नेपालतर्फ भएका विद्यालय पनि बन्द भएपछि सो क्षेत्रका अधिकांश बासिन्दाले बालबालिकालाई भारतीय विद्यालयमा पढ़ाउनु पर्ने बाध्यता रहेको स्थानीय दावा लामाले बताउनुभयो। कतिपय अभिभावकले बालबालिकालाई छात्रावास त कतिपयले भारतमै कोठा भाड़ामा लिएर पढ़ाउने गरेका छन्। नेपालतर्फ विद्यालयमा विद्यार्थी अभावले विद्यालयहरू बन्द भएका कारण समस्या भएको छ। माने भन्ज्याङका विभिन्न विद्यालयमा सो क्षेत्रका धेरै विद्यार्थी पढ़ने गरेका छन्। उच्च शिक्षा हासिल गर्न पनि भारतीय विद्यालयकै भर पर्नु परेको छ। प्राथमिक तहमा ससाना बालबालिका भारतमा पढ़ाउनु पर्दा अभिभावक पिरोलिएका छन्। यता विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालय बन्द भएका छन्। सो क्षेत्रमा नेपालमा निजी विद्यालय पनि छैनन्। उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिकाका सीमा क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएको हो। माने भन्ज्याङ तुमलिङबाट 11 किलोमिटरको दूरीमा रहेको छ। कञ्चनपुरको बेलौरी नगरपालिकाले अति विपन्न 15 परिवारलाई सुरक्षित आवास उपलब्ध गराएको छ। नगरपालिका र गैर सरकारी संस्था नेट्सको संयुक्त लागतमा सुरक्षित आवास कार्यक्रम अन्तर्गत रतनपुरका 10 र भूडाका 5 गरी 15 परिवारलाई सुरक्षित आवास उपलब्ध गराइएको हो। संघीय सरकारले कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली जिल्लामा स्वरोजगार तथा आर्थिक सशक्तिकरण कार्यक्रमका लागि कर्णालीका 21 पालिका छनौट गरी बजेट पठाएको छ। कर्णालीका मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, रूकुम, पश्चिम जाजरकोट जिल्लाका 21 पालिका छनौट गरेर बजेट पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव काली प्रसाद पराजुलीले जानकारी दिनुभयो। गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तमघास छल्दी सड़क खण्ड विभिन्न स्थानमा भत्किँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। जिल्लाको तमघासदेखि छल्दीसम्मको 9 किलोमिटर भत्किएको सड़क मरमत सम्भार हुन नसक्दा दुर्घटनाको जोखिम बढ़ेको छ। गुल्मीबाट संवाददाता सूर्य सुनारको रिपोर्ट।
गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तमघास छल्दी सड़क खण्डको विभिन्न स्थानमा भत्किएर जोखिम बढ़दै गएको छ। सड़कको तमघासदेखि छल्दीसम्मको 9 किलोमिटर कालेपत्रे गरिएको सड़क भत्किएर जोखिम बढ़दै गएको हो। कालेपत्रे भएको केही वर्षमै गुल्मीको मदन भण्डारी राजमार्ग अन्तर्गतको सड़क हस्तान्तरण नहुँदा राजमार्गको विभिन्न स्थानमा सड़क भत्किएको छ। कतिपय स्थानमा नालीमा घाँस उम्रिएर सड़क जोखिम बन्दै गएको छ, जसले गर्दा राजमार्ग भएर आउजाउ गर्ने सवारी साधन तथा यात्रुहरूले शास्ति खेप्दै आएका छन्। कालेपत्री सड़क भत्किएर वर्षौंसम्म मर्मत नहुनाले यस भेगका नागरिकले जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था रहेको रेसुङ्गा नगरपालिका 4 का स्थानीय कमल राणाले बताउनुभयो। सड़कको छल्दी तमघास खण्ड सदरमुकाम नजिकै रहे पनि मर्मतमा ध्यान नजानु दुखद रहेको धुरकोट गाउँपालिका 5 का स्थानीय जोगुलाल भण्डारीले बताउनुभयो।
धेरै ठाउँ जोखिम भएका कारणले गर्दाखेरि यसमा केही दुर्घटना हुने सम्भावना देखिन्छ र यसलाई छिटै ध्यान आकर्षण जाओस्।
छैन, धेरै असजिलो भएको छ। अझ यस्तो टर्निङ जस्तो ठाउँमा मेरै अगाडि 2-3 बाइकहरू पनि एक्सिडेन्ट भएको मैले पनि देखिसके। यसो सदरमुकामको नजिकको बाटो अब कसको कारणले ढिला भएको। यो
सड़क निर्माणको जिम्मा लिएको कालिका प्यासिफिक कम्पनीले 9 किलोमिटर सड़क क्लियर गरेर नदिएकाले सो सड़क हस्तान्तरण हुन सकेको छैन। सड़क निर्माण नहुँदा मर्मत सम्भारमा समेत समस्या परेको मदन भण्डारी योजना कार्यालय तमघासका प्रमुख इन्जिनियर रमेश चौधरीले बताउनुभयो। सम्झौता अनुसार काम नसकेपछि 2 पटक गरेर अन्तिम म्याद 2 चैत्र 76 दिएको थियो। मुद्दाको कारण स्वतन्त्र रूपमा सड़क मर्मत सम्भार गर्न नसकिएको कार्यालयले जनाएको छ। मुद्दाको किनारा लागेपछि मात्रै मर्मतको काम गर्न सकिने चौधरीले बताउनुभयो।
घोषणा भएपछि सर्वोच्चमा फेरि मुद्दा लड्ने चाहिँ प्रोसेसमा छ होला। त्यस कारणले गर्दाखेरि चाहिँ अब त्यहाँ अन्य थप चाहिँ अहिले मर्मतको ठेक्काहरू चाहिँ लगाउन नसकिएको अवस्था चाहिँ रहेको छ।
सम्झौता अनुसारकै काम पनि बाँकी रहेकाले थप समस्या देखिएको हो। सड़कको सेवा छल्दी लगायतका धेरै ठाउँमा कालेपत्रे सड़क दिनहुँ जीर्ण बन्दै गएको छ। यहाँ साना ठूला सवारी साधन दुर्घटनाको जोखिममा पर्ने गरेका छन्। सूर्य सुनार, रेडियो नेपाल, गुल्मी।
इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरू हुँदैछ। 1 महिनासम्म चल्ने रमजान पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनमा निराहार रोजा बस्ने र बेलुकाको नमाजको आजान सुनेर रोजा खोल्ने अर्थात खानेकुरा खाने चलन छ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्ने मान्यता रहे पनि नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन। उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बतको रमजान महिना 9 महिना हो। रमजान महिनामा मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले देश र जनताका लागि अझै थुप्रै काम गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपील गर्नुभएको छ। कास्कीको पोखरा महानगरपालिका 18 सराङकोटमा आयोजित श्रीमद भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव 2081 एवं देवालय सराङकोट धामको समुद्घाटन समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायनबाट मुलुकलाई जोगाउन सम्बद्ध सबै गम्भीर बन्न आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले कृषि, जलस्रोत, पर्यटन, उद्योग धन्दाको विकास र उत्पादन बढ़ाएर स्वदेशी अर्थतन्त्रलाई मजबूत बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्ट्याउने खेल भइरहेको आरोप लगाउनु भएको छ। जनतासँग माओवादी तराई मधेस जनजागरण अभियान अन्तर्गत हिजो सिराहा सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले विगतका कमी कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान शुरू गरेको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले लागू औषध मुक्त समाज निर्माणका निम्ति लागू औषध विरूद्धको महाअभियानलाई देशव्यापी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डु उपत्यका प्रहरी कार्यालयले हिजोदेखि शुरू गरेको लागू औषध विरूद्धको महाअभियान उद्घाटन समारोहमा गृहमन्त्री लेखकले लागू औषध प्रयोगकर्ता परिवार हुँदै समाजकै लागि घातक हुने बताउनुभयो। गृहमन्त्री लेखकले लागू औषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेको प्रति चिन्ता व्यक्त गर्दै लागू औषध विरूद्धको महाअभियान विद्यालय स्तरसम्म पुर्याउन आवश्यक रहेको उहाँले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले सरकारले सदनमा प्रस्तुत गरेका अध्यादेश पारित हुने बताउनु भएको छ। हिमालय आँखा अस्पतालको 32 वार्षिकोत्सवको अवसरमा हिजो पोखरामा आयोजित कार्यक्रममा संचार मन्त्री गुरूङले सुशासन प्रवर्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएकाले पारित गर्नुपर्ने बताउनुभयो। संचार मन्त्री गुरूङले संसदबाट ऐन कानूनहरू बनाउन धेरै समय लाग्ने हुँदा सरकारले आफ्नो अधिकार प्रयोग गरी अध्यादेश ल्याएको बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले कानूनी बाधालाई हटाउन र त्यसका लागि नमिलेका कानूनलाई परिवर्तन गर्न अध्यादेश ल्याइएको बताउनु भएको छ। सिन्धुलीगढ़ीमा हिजो आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भूमिहीन दलित सुकुम्बासी अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने पक्षमा सरकार रहेकोले लालपूर्जा नपाएकालाई लालपूर्जा दिने काम गरिरहेको बताउनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले विधानले तोकेको समय भित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताउनु भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्नुहुँदै वहाँले विक्रम सम्वत 2082 भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेता डाक्टर कोइरालाले महाधिवेशन पूर्व गर्नुपर्ने सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण लगायत काममा भएको ढिलाईप्रति चिन्ता व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सबै दललाई समेटेर संविधान संशोधन प्रक्रिया अघि बढ़ने बताउनु भएको छ। हिजो नेपालगंजमा आयोजित संविधान संशोधन आवश्यकता र चुनौती विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रममा महामन्त्री थापाले कसैको अधिकार नघटाई थप व्यवस्थित बनाउने गरी संविधान संशोधन गरिने बताउनुभयो। जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि बस्ने भएको छ। ललितपुरमा आज बिहान बस्ने बैठकमा वर्तमान राजनैतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजना लगायतका विषयमा छलफल हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपाल टेलिभिजन इटहरी च्यानलको आयोजनामा सार्वजनिक सेवा प्रसारणमा एनटीभी इटहरी विषयक विचार गोष्ठी सम्पन्न भएको छ। नेपाल टेलिभिजन इटहरी च्यानलमा आयोजित विचार गोष्ठीमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले राष्ट्रिय एकता, विपद र समृद्धिको विषयलाई पीएसबीले विशेष प्राथमिकता दिएर अघि बढ़ने बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल संचालक समितिका सदस्य डाक्टर भूमिराज चापागाईले पीएसबीले प्रसारण गर्ने कार्यक्रमहरू नागरिक केन्द्रित हुनुपर्ने बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका निर्देशक पुष्कर राज गौतम र सार्वजनिक सेवा प्रसारण नेपाल एनटीभी इटहरी च्यानलका प्रमुख बसन्त रूपा खेतीले रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै संस्थामा रूपान्तरण भएपछि आवाजविहीन जनताको आवाज उजागर गर्ने विषयमा काम गर्न थप सहज भएको बताउनुभयो। यस वर्षको दण्डपाणी नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मानवाधिकारवादी तथा महिला सशक्तिकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिएको छ। हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा 50,000 रूपियाँ राशिको पुरस्कार अभियन्ता अन्सारीलाई प्रदान गरिएको स्मृति केन्द्रका महासचिव कपिल चन्द्र खनालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, कोषका संस्थापक हरिहर अरियाल, सांसद डाक्टर दिनेश चन्द्र देवकोटा, प्राध्यापक डाक्टर सुरेन्द्र केसी, पुरस्कृत प्रतिभा मोहना अन्सारी लगायतले दण्डपाणी अर्ज्यालको योगदानबाट वर्तमान समाजले पाठ सिक्नुपर्ने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनी राष्ट्रपति भलोदोमिर जेलेन्स्कीले युक्रेनलाई रूसको सेना विरूद्धको लड़ाईमा वाशिङटनको सहयोगको खाँचो रहेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शान्ति स्थापना गर्ने कुरामा चर्काचर्की भएपछि अमेरिकी टेलिभिजन फक्स न्यूजमा अन्तर्वार्ता दिँदै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकासँगको आफ्नो सम्बन्ध अझै सुधार गर्न सकिने बताउनु भएको छ। फक्स न्यूजसँगको अन्तर्वार्तामा जेलेन्स्कीले राष्ट्रपति ट्रम्पले भने युक्रेनी राष्ट्रपतिसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले बढ़ी खेलिरहेको र तत्काल युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने बताउनु भएको थियो। भारतको उत्तरी राज्य उत्तराखण्डमा हिम पहिरोमा परि कम्तीमा चारजनाको मृत्यु भएको छ भने अन्य धेरै बेपत्ता भएका भारतीय अधिकारीहरूले बताएका छन्। तिब्बतसँग सीमा जोड़िएको मना गाउँमा हिजो शुक्रबार सड़क निर्माण गरिरहेका मजदूरलाई हिम पहिरोले पुरेपछि उद्धार कार्य जारी छ। हिउँ र भग्नावशेष मुनि पुरिएका करिब 50 जनाको उद्धार गरिएको थियो तर घाइते चारजनाको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। हिमालयन पहाड़ी राज्यमा अझै बेपत्ता रहेका 5 जनाको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको बीबीसीमा उल्लेख गरिएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले बजेट तर्जुमा कार्यतालिका बजेट क्यालेण्डर तयार पारी आगामी आर्थिक वर्ष 2082-83 को बजेट निर्माणको काम शुरू गरेको छ। राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा सिलिङ भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढ़ेको अर्थ मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि 19 खर्ब रूपियाँ हाराहारीको बजेट सिलिङ उपलब्ध गराइसकेको छ। बजेट तयारीका लागि सबै विषयगत मन्त्रालयलाई पनि बजेट सिलिङ दिइसकिएको अर्थ मन्त्रालयले जनाएको छ। पर्यटन प्रवर्धनका लागि गोर्खामा पर्ने प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्म पदयात्रा शुरू गरिएको छ। गोर्खा नगरपालिका र शहीद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवर्धनका लागि रोटरी क्लब अफ गोर्खाको आयोजनामा पदयात्रा थालिएको हो। मनकामना मन्दिर दर्शनका लागि जाने भक्तजन गोरखकाली मन्दिरमा पनि पुग्ने अवस्थाको सिर्जना गर्न पदयात्रा महत्वपूर्ण हुने अपेक्षा गरिएको रोटरी क्लब अफ गोर्खाका अध्यक्ष विनोद कुमार बस्नियातले बताउनुभयो। कपिलवस्तुको यशोधरा 3 बहडिलवाको पूरै गाउँ कृषि र पशुपालनलाई व्यावसायिक रूपमा अगाडि बढ़ाएपछि अहिले त्यहाँका प्रत्येक घर परिवारको जीवन स्तरमा सुधार आएको छ। उत्पादित सामग्रीले सहज रूपमा बजार पाउँदै गएपछि शुरूका दिनमा आफ्नै उपभोगका लागि मात्र काम गर्ने बहडिलवाका किसान अहिले व्यावसायिक रूपमा अघि बढ़ेका यशोधरा 3 वडा सदस्य निरञ्जन यादवले बताउनुभयो। उता शुक्रबार बिहानैदेखि हिमपात र वर्षा हुँदा जुम्लाका किसान खुशी भएका छन्। ढिलो गरी वर्षासँगै भएको हिमपात पछि आकाशे पानीको पर्खाईमा रहेका किसान खुशी भएका हुन्। यस वर्ष गत सोचदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली खेलाड़ी प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाड़ी 2081 सम्मानित भएकी छिन्। यंग स्टार फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा प्रीतिलाई 1,00,000 रूपियाँ सहित फाउण्डेशनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाड़ी ललित विक्रम शाहले सम्मान गर्नुभयो। काठमाण्डुमा गत कार्तिकमा भएको साफ च्याम्पियनशीप र हालै सम्पन्न 4 सम्मिलित महिला च्याम्पियनशीपमा उहाँको उत्कृष्ट प्रदर्शन रहेको थियो। प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत बुद्धिचाल प्रतियोगिताको उपाधि सीएम सुश्रुत दाहालले जितेका छन्। विराटनगरमा सम्पन्न प्रतियोगितामा दाहालले 7 जोड्दै उपाधि जितेका हुन्। धीरन राई दोस्रो, प्रकाश चन्द्र नेपाल तेस्रो भए पहिलो दोस्रो र तेस्रो हुनेले क्रमशः 50,000, 25,000 र 15,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। यस्तै महिलातर्फ शान्ति धिमाल पहिलो, सुशीला गुरूङ दोस्रो र कृति सारा अधिकारी तेस्रो भएकी छिन्। पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एक गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा कास्कीले जीत हासिल गरेको छ। घरेलु टीम कास्कीले नवलपुरलाई 9 विकेटले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.8 डिग्री सेल्सियस र वर्षा 3.8 मिलिमिटर भएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22-24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:28 भयो भने सूर्यास्त भरे साँझ 6:05 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागमा हिमपात हुँदा जनजीवन प्रभावित। आजदेखि देशभरको मौसम सफा हुने। प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान आजदेखि। युवा जनशक्ति पलायन रोक्न सम्बद्ध, सबै गम्भीर बन्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि शुरू हुँदै। र युक्रेनलाई रूसको सेना विरूद्धको लड़ाईमा वाशिङटनको सहयोगको खाँचो रहेको युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको भनाई। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।